आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
से थिए ना केवल निराश थियो, जीवन जिउना गाह्रो थियो। एक्लो थिए कुनै सहारा विवश थिए, लाचार थिए, थिएन कतै कुनै सहारा। डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी, त्यागिए थे सबै बाचा आफ्नो भन्ने कोही थिएन। एक्लो थिए जीवन नै नयाँ भयो, निगाह यीशुको पाए जब जीवन नै नयाँ भयो। भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो, यीशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा। एक्लो थिए यहाँ जीवनको आशै थिएन, केवल निराश थियो, जीवन जिउन गाह्रो थियो। एक्लो थिए यहाँ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन तथा नमस्कार अनि जय मसीह। श्रोता, म आशा गर्दछु तपाई सबै आजको यो पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको लागि मनको तयारीको साथ आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सेटको सामुने। म पनि तपाईहरूसँगै अति नै तयारीको साथ अनि अति नै हर्षको साथ आइपुगिसकेको छु र मलाई खुशी लागिरहेको छ कि आज पनि म तपाईहरूसँग यस तरिकामा भेटघाट गर्न पाइरहेको छु, यस तरिकामा संगति गर्न पाइरहेको छु। म आशा गर्दछु यसरी नै हामी आपसमा कमसे कम संगति भइरहोस्। त श्रोता मित्र, पवित्र धर्म शास्त्र बाइबलको अध्ययनको क्रममा मैले तपाईहरूलाई अघिल्लो कार्यक्रममै अवगत गराइसकेको छु, थाहा गराइसकेको छु कि हामी आजदेखि नयाँ पुस्तकबाट अध्ययन गर्न गइरहेका छौ अनि आज हामीले अध्ययन गर्न लागेको पुस्तक बाइबलको नयाँ नियमको लुका भन्ने सुसमाचारको पुस्तक हो। आज हामी खालि यो पुस्तकको परिचय भाग मात्र देख्न गइरहेका छौ, अर्को दिनबाट चाहिँ हामी यो पुस्तकको अध्ययनमा प्रवेश गर्नेछौ। तपाईहरूलाई मेरो यो सल्लाह छ, विन्ती छ कि वचन अध्ययनमा भाग लिन कहिले नचुकाउनुहोस्, साथै अन्य मित्रगणहरूलाई, आफ्ना परिवारहरूलाई अनि आफ्ना छिमेकीहरूलाई पनि यस पवित्र धर्मशास्त्र बाइबलको अध्ययनमा भाग लिनलाई उत्साह दिनुहोस्, साथै आफ्नो सुझावहरू पत्रमा लेखी पठाउनुहोस् अनि तपाईहरूका प्रार्थनाका विषयहरू पनि हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी प्रार्थना गरिदिनेछौ प्रभुको नाममा। अमित्र, यो लुका रचित सुसमाचारको पुस्तकको लेखक कलसी 4:14 अनुसार वैद्य वा डाक्टर लुका थिए। तिनले औषधिको अर्थात चिकित्सा सम्बन्धी कुराहरू औषधिको संस्थापक वा औषधिको दाता हिप्पोक्रेटसले भन्दा धेरै प्रयोग गरे। यो पवित्र आत्माद्वारा यो तेस्रो सुसमाचारको पुस्तक लेख्ने लुकाको चुनावले यो प्रकट गर्दछ कि शास्त्रहरूको लेखक आकस्मिक वा संयोगले हुने लेखकहरू होइनन्। त्यहाँ लुकाको अलौकिक छनोट थियो। त्यस समयमा लुका उच्च बौद्धिक प्रतिभाशाली श्रेणीका व्यक्ति थिए। यो स्पष्ट छ कि लुका र पाउल दुवै बौद्धिक लेभल साथै आत्मिक लेभलमा उच्च प्रतिष्ठित व्यक्ति थिए। यसले आंशिक रूपमा बयान गर्छ कि किन तिनीहरू सँगसँगै यात्रा गरे र अन्त्यमा तिनीहरू प्रभुमा अति नै चाँडै असल मित्र बने। त्यस जमानाको डाक्टर लुका वैज्ञानिकको रैंकमा स्तरमा थिए, साथै तिनले अरू थुप्रै नयाँ नियमका लेखकहरू भन्दा उक्तम ग्रीक लेखे। तिनी सही वा बिल्कुल इतिहासकार थिए, जुन हामी देख्नेछौ। लुका कवि थिए, तिनले मात्र ख्रिसमासको सुन्दर गीतहरूको रेकर्ड गर्दछन्। लुका आर्टिस्ट थिए, तिनले हाम्रो लागि ख्रिष्टको सुन्दर अद्वितीय दृष्टान्तहरूको कोरिदिन्छन् वा लेखिदिन्छन्। डाक्टर लुकाले मरियमको विचार दृष्टि पक्षबाट आफ्नो सुसमाचार लेख्छन्, जुनले त्यो परम्पराको कुराको पुष्टि गर्दछ कि तिनले आफ्नो सुसमाचार येशूको आमा मरियम स्वयंबाट पाएका थिए। निश्चय नै तिनले मरियमसँग यसको बारेमा व्यक्तिगत थुप्रै कुराकानी गरे अनि उही समयमा तिनी अन्य जाति थिए भन्ने कुरामा विश्वास गर्न त्यहाँ थुप्रै कारणहरू छन्। अर्थात तिनी यहुदी थिएनन्। कलसीको 4 पाउलले खतना भएका व्यक्ति र अन्य जातिहरू बीच भेद वा भिन्नता बनाउँछन् अनि अन्य जाति समूहमा चाहिँ पाउलले लुकालाई उल्लेख गर्छन्। सर विलियम राम्से र जेएम स्टिफलरले आफ्नो सालौं सालको खोज वा अनुसन्धानपछि यो कुराको पुष्टि गरिदिए कि लुका अन्य जातिबाटका मानिस थिए, अर्थात तिनी गैर यहुदी थिए। तपाईलाई यादै होला, लुकाले प्रेरितको पुस्तकको पनि लेखे, जहाँ हामी सिक्छौं कि तिनी पाउल प्रेरितको साथमा थिए। प्रेरित 16:10 तिनी भन्छन्, तिनलाई सो दर्शन भएपछि परमेश्वरले हामीलाई तिनीहरू कहाँ सुसमाचार प्रचार गर्न बोलाउनु भएछ भन्ने निश्चय मानी हामी तुरन्तै म्यासिडोनियामा जान खोज्यौं। मित्र, लुका पाउलसँग दोस्रो सुसमाचार यात्रामा थिए र म सोच्दछु कि तिनी तेस्रो सुसमाचार यात्रामा पाउलसँगै थिए। यस पदबाट यता लुका बहुवचन अर्थात हामी हाम्रो भन्ने शब्द उल्लेख गर्छन्। यो पद भन्दा पहिले तिनले एक वचनमा लेख्थे, त्यसकारण हामी प्रेरित 16 यो कुराको निष्कर्ष निकाल्न सक्छौ कि लुका पाउलसँग युरोपतिरको ऐतिहासिक पार गर्दा उनीसँगै थिए। लुका सम्भवत पाउलबाटै प्रभुमा आएका थिए। त्यसपछि तिनी पाउलसँग दोस्रो सुसमाचार यात्रामा गए र तिनीसँग अन्तसम्म रहेथे। जब पाउल आफ्नो विजय गीत तिमोथीलाई लेखिरहेका थिए, तिनी भन्छन् तिमोथी 4:11 खाली लुका मात्र मसँग छन्। यो सबै कुराले यो व्याख्या गर्दछ कि पाउलले किन लुकालाई प्रिय वैद्य लुका भने भन्ने कुराको। डाक्टर लुकाले वैद्य लुकाले आफ्नो सुसमाचार दुई खालको उद्देश्यले लेखेथे, अर्थात लुकाको पुस्तक दुई उद्देश्यले लेखेथे। पहिलो उद्देश्य चाहिँ तिनको उद्देश्य अक्षरस र ऐतिहासिक थियो। 4 सुसमाचारीय पुस्तक मध्ये लुका रचित सुसमाचारको पुस्तक सबभन्दा पूर्ण वा सिद्ध ऐतिहासिक कथन हो। यो लुकाको सुसमाचारीय पुस्तकमा अरू 3 सुसमाचारको पुस्तकहरू भन्दा धेरै व्यापक रूपमा त्यस अवधिमा संस्थाहरू, रीतिरिवाजहरू, भौगोलिक र त्यस अवधिको इतिहास उल्लेख छ। दोस्रो, लुकाको उद्देश्य आत्मिक थियो। तिनले येशु ख्रीष्टलाई पूर्ण सिद्ध ईश्वरीय मानिस र संसारको उद्धारकर्ताको रूपमा पेश गरे। प्रभु येशु ख्रीष्ट ईश्वर स्वयं तर विशेष उद्देश्यको लागि मानवतामा आउनु भएको चोला वा अवतार हुनुहुन्थ्यो। मत्तीले जोड़ दिन्छन् कि येशु मसी हुनुहुन्थ्यो। मर्कुसले जोड़ दिन्छन् कि येशु यहोवाको सेवक हुनुहुन्थ्यो। लुकाले जोड़ दिन्छन् कि येशु पूर्ण सिद्ध मानव हुनुहुन्थ्यो। युहन्नाले जोड़ दिन्छन् कि परमेश्वर मानिस बनेर यस पृथ्वीमा आउनुभयो। तर पनि यो कुराको ध्यान गर्न चाखलाग्दो छ कि लुकाले वैज्ञानिक पहुँचको प्रयोग गरेनन्। डाक्टर लुकाले यही भन्छन्, तिनले नासरतको येशुलाई जाँच गरे र तिनले यही पत्ता लगाए कि येशु परमेश्वर हुनुहुन्छ। तिनी युहन्नाले जस्तै उही निष्कर्षमा आए, तर तिनको कार्यप्रणाली र तकनिकी बेग्लै खालको थियो, अलग्गै खालको थियो। मत्तीले प्रभु येशुलाई मसी, राजा र उद्धारकर्ताको रूपमा पेश गर्दछन्। मर्कुसले प्रभु येशुलाई संसारको सामर्थ्य, विजयता र शासकको रूपमा पेश गर्दछन्। युहन्नाले प्रभु येशुलाई परमेश्वरको पुत्रको रूपमा पेश गर्दछन्। लुकाले प्रभु येशुलाई हाम्रो प्रधान पुजारीको रूपमा, हाम्रो असहायतामा, आवश्यकतामा आफ्नो कृपा र प्रेम बढ़ाउन सक्ने परमेश्वरको सिद्ध पूर्ण ईश्वरीय पुत्रको रूपमा पेश गर्दछन्। लुकाले आफ्नो देशवासीहरूलाई लेखे, जस्तो मत्तीले आफ्नो देशवासीहरूलाई लेखे। लुकाले ग्रीक दिमागलाई र उच्च बौद्धिक व्यक्तित्वका समाजलाई लेखे। तपाईहरू इतिहासको विद्यार्थीहरू हुनुभए थाहै होला, ख्रीष्टपूर्व 400 ग्रीकहरूले मतलब युनानीहरूले विश्वको इतिहासमा आफ्नो महान उच्च बौद्धिकताको र ज्ञानको प्रदर्शन गरे। यस अवधिलाई एथेन्सको बौद्धिकता र भौतिक श्रेष्ठताको अवधि भनिन्थ्यो। प्लाटो, अरिस्टोटल, होमर, आइस्किलोस, सोफोकल्स, युरिफिड्स, एरिस्टोफेनिस र थुकिडिस यी सबै महान व्यक्तित्व त्यस बेलाका दार्शनिकहरू थिए। साँच्ची नै ग्रीकहरू वा युनानीहरू बौद्धिकतामा अति नै धेरै गरेर विकासमा आइसकेका थिए, जुनले गर्दा तिनीहरूले आत्मिक क्षेत्रको दृश्य गुमाए। पावलले पहिलो कोरन्थी 1:22 लेख्छन्, यहुदीहरू चिन्ह माग्छन्, ग्रीकहरू ज्ञानका खोजमा छन्, यो पृथ्वी तिनीहरूको घर, खेल मैदान, स्कूल कोठा, कार्य कोठा र चिहानहरू बन्यो। हजुर, डाक्टर एफडब्ल्यूले ग्रीकहरूको बारेमा यो भने, जति धेरै ग्रीकहरू यस संसारसँग वा संसारिक ज्ञान र संसारिक कुराहरूसँग टाँसिए, त्यति नै अदृश्य झन अस्पष्ट भयो, अज्ञात झन अस्पष्ट भयो। त्यही नै कारण ग्रीकहरूले अजान परमेश्वरको लागि प्रतिमा बनाए। अनि जब प्रेरित पावलले तिनीहरूलाई सुसमाचार सुनाए, यहीँबाट तिनले आफ्नो सुसमाचार प्रचार गर्न आरम्भ गरे। मित्र, सभ्य र शिक्षित एथेनवासीहरू संशयवादीहरू थिए, त्यसकारण पावलको आध्यात्मिक सम्बन्धी सुसमाचार सुन्दा तिनीहरूले पावललाई बकबके भने र उसलाई खिसी गरे, खिल्ली उडाए, जब तिनीहरूलाई सत्यको दिन उनले प्रयत्न गरेथे। हजुर, पावलले घोषणा गरे कि ग्रीकहरूलाई सुसमाचार मूर्खताको कुरा हो, तर उसले पनि ग्रीक दिमागलाई र ग्रीकहरूलाई लेखे। पावलले तिनीहरूलाई भने कि भूतकालमा तिनीहरू अन्य जातिहरू थिए र संसारमा परमेश्वर रहित र आशा रहित थिए। मित्र, यही नै ग्रीकहरूको तस्विर हो, युनानीहरूको तस्विर हो। तर पावलले तिनीहरूलाई यो पनि भने, जब ठिक समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीको गर्भबाट हाम्रो उद्धारकर्ता बन्नलाई व्यवस्थाको मुनि पठाउनुभयो, र त्यो परमेश्वरको पुत्र तिनीहरूको निम्ति तिनीहरूको पापको निम्ति मर्नुभयो। पावल रोमी साम्राज्यहरूको बाटोहरूमा संसारको मानिसहरूको पापको निम्ति मर्ने सिद्ध व्यक्तिको बारेमा प्रचार गर्दै हिँडे। इसरायलको धर्मले, यहुदी धर्मले खालि पाखण्डी, सदुकी, फरिसी र शास्त्रीहरू मात्र उत्पादन गर्न सक्यो। रोमको शक्तिले खालि रोमी सम्राट अर्थात सिजरहरू मात्र उत्पादन गर्न सक्यो। ग्रीसको दर्शन शास्त्रले खालि विश्वको दानव सिकन्दर महान जस्ता व्यक्तिको उत्पादन गर्न सक्यो। अनि यो लुकाले चाहिँ ग्रीक बौद्धिकतालाई लेखे। तिनले ख्रिष्टलाई सिद्ध व्यक्तिको र विश्वव्यापी व्यक्तिको रूपमा र त्यही व्यक्तिको रूपमा पेश गरे, जसको ग्रीकहरू खोजी गरिरहेका थिए, युनानीहरू खोजी गरिरहेका थिए। यो लुका रचित सुसमाचारको यी विशेष विशेषताहरूको ध्यान दिनुहोस्। पहिलो, यद्यपि यो लुका रचित सुसमाचार सिनप्टिक गस्पल अर्थात उस्तै सुसमाचारको विवरण बोक्ने तीन सुसमाचारको समूह मध्ये एक सुसमाचार भए पनि, यसमा त्यस्ता धेरै विशेषताहरूको उल्लेख गर्दछ जुन मती र मर्कुसले छाडेका छन्। दोस्रो, डाक्टर लुकाले क्रिसमसको गीत हामीलाई अति नै राम्ररी दिन्छन्। अनि तेस्रो, डाक्टर लुकाले कुनै सुसमाचारका पुस्तकहरूले भन्दा अर्थात मती, मर्कुस, युहानको सुसमाचारको पुस्तकहरूले भन्दा ख्रिस्टको कन्याबाटको जन्मको बारेमा सबभन्दा लामो विवरण दिएका छन्। पहिले दुई अध्यायहरूमा तिनले हामीलाई बालक जन्माउनमा स्त्रीलाई सहायता गर्ने र सुत्केरीको सिहार गर्ने विज्ञान वा धाती विद्याको अलज्जित रेकर्ड दिन्छन्। डाक्टर लुकाले कन्याबाटको जन्मको सम्बन्धमा स्पष्ट अनि सोझ कथन दिन्छन्। अनि चौथो, डाक्टर लुकाले 20 आश्चर्य कर्महरूको उल्लेख गर्छन्, जुन मध्ये 6 आश्चर्य कर्मको अनि अरू सुसमाचारको पुस्तकमा उल्लेख छैन। अनि पाँचौं कुरा, तिनले उही रीतिले 23 दृष्टान्तहरू दिन्छन् र तिनीहरूमध्ये 8 अरू सुसमाचारहरूको पुस्तकमा अर्थात मती, मर्कुस, युहानको पुस्तकमा कहीँ पनि पाइँदैन। यस तेस्रो सुसमाचारीय पुस्तकमा अर्थात लुकाको पुस्तकमा उडौ पुत्र र उद्धारवादी दयालु सामरीको दृष्टान्तहरू यहाँ उल्लेख गरिएको छ। अनि छैटौं, डाक्टर लुकाले हामीलाई येशु प्रभुको पुनरुत्थान पछि इमाउसको बाटोमा मानिसको चालमा हिँड्नु भएको विवरण दिन्छन्। यसले यो सिद्ध गर्दछ कि प्रभु येशु ख्रिष्ट आफ्नो पुनरुत्थान पछि पनि अझै मानव नै हुनुहुन्थ्यो। डाक्टर लुकाले यो कुराको सिद्ध गर्दछन् कि पुनरुत्थान उहाँको आत्माको पुनरुत्थान थिएन, तर उहाँको शरीरको पुनरुत्थान थियो। मित्र, अर्को दिनदेखि हामी यसै पृष्ठभूमिको आधारमा लुकाको पुस्तक अध्ययन गर्नेछौ। तपाई सबै तयारीको साथ आउनुहोला। निश्चय नै यो पुस्तकबाट प्रभुले हामीलाई थुप्रो थुप्रो आत्मिक कुरा सिकाउनुहुन्छ, जुन हाम्रो आत्मिक जीवनको निम्ति अति नै धेरै लाभ सिद्ध हुन्छ। त्यसकारण यो अध्ययनलाई नचुकाउनुहोस्। आफ्नो मित्रहरूलाई, आफ्नो परिवारहरूलाई पनि, आफ्नो छिमेकीहरूलाई पनि यस कार्यक्रममा भाग लिनलाई उत्साह गर्न सक्नुहुनेछ। प्रभुले हामी सबैलाई यो अध्ययन कार्यक्रमद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
सुंदर सपना सीसा जे फूट्यो गहबाट आंसू झर्यो यो कस तो विडम्बना हो बिछोड़ियो जिंदगी को सुंदर सपना सीसा जे फूट्यो को दिन साचे को खुशी दर्पण झै फुट्यो तेज को दिन साचे को खुशी दर्पण झै फुट्यो कस तो जिंदगी हो बुझना नहीं न सकने सुंदर सपना सीसा जे फूट्यो पत्थर कसरी बन्छ मायाको चाहमा तडपने हृदय पत्थर कसरी बन्छ मानवता विहीन मानव बनी किन जुछ यो कस तो निठुरी मन न कसलाया टाउ न सकने सुंदर सपना सीसा जे फूट्यो गहबाट आंसू झर्यो यो कस्तो विडम्बना हो, बिछोड्यो जिन्दगीको सुन्दर सपना सिसा झै फुट्यो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473 35 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।